بسم اللہ الرحمن الرحیم. ناظرین السلام علیکم. انداز جہاں کے ساتھ محمد مہدی شرافت حاضر ہے اور انداز جہاں میں آج ہم گفتگو کریں گے مصر کے نئے صدر، درپیش مسائل اور عوام کی توقعات کے زیر عنوان. ہمارا ای میل ایڈریس ہے andaz_jahan@sahartv.ir اور ہماری ویب سائٹ کا پتہ ہے urdu.sahartv.ir. تو لیجیے ملاحظہ فرمائیے انداز جہاں. ناظرین مصر میں پہلے منتخب عوامی صدر محمد مرسی نے سنیچر کو ملک کی آئینی عدالت کے روبرو اپنے عہدے کا حلف اٹھا لیا. اس سے پہلے جمعے کی رات انہوں نے قاہرہ کے تحریر اسکوائر پر لاکھوں مصری عوام کی روبرو علامتی طور پر حلف اٹھایا تھا. یہ مصر کی تاریخ میں پہلا واقعہ تھا کہ جب کسی صدر مملکت نے عوام کے سامنے آ کر حلف اٹھایا اور عوام کی امنگوں کے مطابق کام کرنے کا عہد کیا. محمد مرسی نے تحریر اسکوائر پر حلف اٹھانے کے بعد اپنی تقریر میں کہا کہ وہ ملک میں اقتدار کا سرچشمہ عوام کو سمجھتے ہیں. انہوں نے کہا کہ کوئی بھی ادارہ اور طاقت عوامی طاقت سے بالا تر نہیں ہے. انہوں نے ملک میں قانون کی حکمرانی اور مصر کی عظمت رفتہ کی بحالی کا وعدہ کیا. کہا جا رہا ہے کہ مصر کے منتخب صدر سے عوام کو جو توقعات وابستہ ہیں ان کا انہیں مکمل طور پر ادراک ہے، لیکن ان کی تکمیل کی راہ میں حائل رکاوٹیں بھی کم نہیں ہیں. انہوں نے کہا ہے کہ وہ اپنے خارجہ پالیسی میں کسی کی پیروی نہیں کریں گے، بلکہ اپنے عوام کی امنگوں کے مطابق خارجہ پالیسی اختیار کریں گے اور فلسطینی عوام کے حقوق کی بازیابی میں ان کے ساتھ رہیں گے، لیکن شاید سب سے زیادہ دشواریوں کا سامنا انہیں مسئلہ فلسطین اور غاصب صہیونی حکومت کے ساتھ روابط کے تعلق سے ہو، کیونکہ مصری عوام کا سب سے بڑا مطالبہ یہ ہے کہ صہیونی حکومت کے ساتھ روابط ختم کیے جائیں. اس کے علاوہ محمد مرسی کی جیت کے اعلان پر جس طرح فلسطینی عوام نے اور خاص طور پر غزہ میں عوام نے خوشیاں منائی ہیں، اس سے ظاہر ہوتا ہے کہ محمد مرسی سے فلسطینی عوام کو بھی کافی توقعات ہیں، اور دوسری طرف امریکہ اور اس کے اتحادیوں کا دباؤ ہے جو ابھی سے ظاہر ہو رہا ہے. چنانچہ امریکہ نے صاف اور واضح لفظوں میں کہا ہے کہ محمد مرسی کو اسرائیل کے ساتھ معاہدوں کو باقی رکھنا ہوگا. اس کے علاوہ سپریم فوجی کونسل بھی ان کی راہ میں رکاوٹ بن سکتی ہے، اگرچہ کونسل کے سربراہ جنرل تنتاوی نے کہا ہے کہ اعلی فوجی کونسل منتخب صدر کے ساتھ رہے گی، اور یہ کہ یہ کونسل بھی عوام کو ہی اقتدار کا حقیقی سرچشمہ سمجھتی ہے. لیکن جس طرح اس کونسل نے پارلمانی اختیارات اور ویٹو پاور اپنے پاس رکھا ہے، اس سے جب تک وہ اپنے خصوصی اختیارات واپس نہ کر دے اور پارلیمنٹ بحال نہ ہو جائے، اس کے سلسلے میں شک باقی رہے گا. اس موضوع پر گفتگو کے لیے آج ہم نے اسٹوڈیو میں دعوت دی ہے سیاسی امور کے ماہر جعفر قنات باشی صاحب کو. تو آئیے ان سے گفتگو کا آغاز کرتے ہیں. قنات باشی صاحب، اسٹوڈیو میں آپ کا خیر مقدم ہے. مصر میں عوام کے منتخب صدر نے اپنا عہدہ سنبھال لیا ہے، عہدے کا حلف لے لیا ہے، لیکن عوام کی ایک بڑی تعداد اب بھی تحریر اسکوائر پر باقی ہے اور ان کا دھرنا جاری ہے. اب عوام کے دھرنے کا جواز کیا ہے؟
بسم اللہ الرحمن الرحیم.
میں بھی سلام و تحیات پیش کرتا ہوں تمام ناظرین کی خدمت میں جو ہمارا یہ پروگرام دیکھ رہے ہیں. میں مجھے ان سے عقیدت ہے. میں عرض کرنا چاہوں گا کہ آپ کے سوال کے جواب میں میں یہ کہوں گا کہ کہ مصر ایک نئے مرحلے میں وارد ہوا ہے، انقلاب کے نئے مرحلے میں پہنچا ہے. آپ دیکھ رہے ہیں کہ ایک نیا باب اور نئی فصل شروع ہوئی ہے انقلاب مصر کے سلسلے میں. ایک طرف صدر منتخب ہو گئے ہیں اور انہوں نے اپنا کام شروع کر دیا ہے، لیکن انقلاب ابھی راستے میں ہے، ابھی منزل تک نہیں پہنچا ہے اور خاص حالات سے دو چار ہے. یعنی اگر مصر کا انقلاب اپنے آخری منزل تک پہنچ چکا ہوتا تو صدر اپنے معینہ کچھ کام انجام دینے تھے، لیکن چونکہ انقلاب ابھی آخری منزل میں نہیں پہنچا اس لیے حالات مختلف ہیں. انقلاب مصر کی ایک بڑی کامیابی یہ ہوئی کہ سڑکوں پر ہونے والے مظاہروں کا سلسلہ اب تک جاری ہے، انقلاب کے ساتھ جڑا ہوا. یہ بہت بڑی کامیابی انقلاب کے لیے، کیونکہ اس سے ایک طرف تو انقلاب آگے بڑھے گا اور دوسری طرف ان فوجیوں اور ان غیر ملکی طاقتوں کو جو انقلاب کو سبوتاش کرنا یا روکنا چاہتی ہیں ان کو بھی ناکام کرے گا. تو یہ سڑکوں کا مظاہرہ بہت اہم ہے. ایک طرف اخوان المسلمین کی وہ پارٹی انصاف اور آزادی، انہوں نے بھی کوشش کی کہ اپنا کام نمایاں طور پر انجام دے. وہ انٹرنیٹ پر بھی موجود ہیں، فیس بک اور ٹویٹر پر موجود ہیں، کام انجام دے رہے. تو کئی طرفوں سے یہ سلسلہ جو جاری ہے منزل کی طرف بڑھ رہا ہے. فوجیوں نے بہت کوشش کی کہ سڑکوں پر ہونے والے مظاہروں کا سلسلہ بند ہو جائے اور انقلاب کے پاس یہ ایک طاقت اور مزید باقی نہ رہے. تو فوجیوں نے بہت کوشش کی لیکن ایسا نہیں کر پائے. لیکن محمد مرسی صاحب نے ایک اہم ترین یہ اقدام کیا کہ انہوں نے اخوان المسلمین کی رکنیت سے استعفیٰ دے دیا، یعنی یہ پیغام دیا کہ وہ تمام مصریوں کے صدر ہیں. اور یہ یعنی یہ کوئی نہیں کہہ سکتا کہ وہ صرف اخوان المسلمین کے لیے کام کر رہے ہیں، یا ایک آزادی اور عدل پارٹی کے لیے کام کر رہے ہیں. تو اس لیے انہوں نے یہ تاثر دینا چاہا کہ وہ تمام مصریوں کے صدر ہیں. اب وہ بہت آسانی کے ساتھ، تو یہ پارٹی جس کے سربراہ محمد مرسی تھے، وہ پارٹی بہت آسانی سے سڑک پر آ کر ان کی مدد کر سکتی ہے. دیکھیے، جب کوئی نیا صدر اپنا کام شروع کر رہا ہے تو اس کے لیے کئی چیزیں بڑی اہم ہوتی ہیں. ایک اس میں پارلیمنٹ ہے، پارلیمنٹ کو منحل کیا جا چکا ہے. محمد مرسی صاحب نے تاکید کی ہے پارلیمنٹ پر، تاکہ وہ اپنے پروگراموں کو اور اپنے وزراء کو پارلیمنٹ سے حمایت دلوائیں اور توثیق کروائیں، تاکہ اس کی توثیق وہ پارلیمنٹ سے حاصل کر سکیں. تو فوجیوں نے اس ایک اہم ذریعے کو حذف کرنے کی کوشش کی، لیکن انقلاب اس کی اجازت نہیں دے گا اور محمد مرسی صاحب اس پہ تاکید کر رہے ہیں اور یہ ان کی بڑی کامیابی ہے. تو مصر میں جو ہوا ہے وہ ایک انسان کی فتح نہیں ہے، بلکہ ایک فکر اور ایک نظریہ کامیاب ہوا ہے. تو اور یہ نظریہ کسی ایک پارٹی سے مخصوص نہیں، بلکہ بالاتر ہے اور وسیع تر ہے. یہ ایسا نظریہ ہے جس کو برسوں سے کچلا جا رہا تھا، گھروں کی دیواروں کے اندر جسے محبوس کر کے رکھ دیا گیا تھا اور جس کو سرگرمی انجام دینے کی کوشش نہیں دی جا رہی تھی، اجازت نہیں تھی. اب یہ نظریہ کامیاب ہوا ہے اور باہر آ گیا ہے. تو اگر یہ محمد مرسی کو بھی ہٹا دیں تو اب بھی یہ نظریہ جاری رہے گا. اگر کسی پارٹی کو ہٹا دیا جائے، پارٹیوں کو ہٹا دیا جائے، تب بھی یہ نظریہ قائم رہے گا، جاری رہے گا. اور پوری دنیا کی سیاست اس نظریے کو ختم نہیں کر سکی. 1.5 سال کے اندر انقلاب مصر کو طاقت کے استعمال سے، لالچ کے ذریعے یہ کوشش کی کہ ایسے مقام پر پہنچا دیں کہ بے نتیجہ ہو کر رہ جائے، لیکن محمد مرسی صاحب، ان کے ساتھی اور مصر کے تمام دانشمند مسلمان اس طرف بڑھے کہ انہوں نے منصوبہ بندی شروع کی کہ تمام مراحل میں انہیں کامیابی ملے. انتخابات کا جو مرحلہ، جو بہت سخت مرحلہ تھا، اس سے بھی یہ کامیابی کے ساتھ گزرے اور کامیابی انہوں نے حاصل کی. محمد مرسی صاحب نے اپنے حریف کو بھی ایک طرح سے رسوا کر دیا. احمد شفیق کا احمد شفیق کا چلا جانا بلکہ کہا جائے کہ بھاگ جانا متحدہ عرب امارات کی طرف، اس سے یہ واضح ہے کہ ان کے کوئی حامی نہیں، کیونکہ اگر واقعی ان کے 47% عوام ان کے حامی ہوتے تو پھر وہ موجود رہتے، ایک پارٹی اس سے تشکیل دیتے اور موجود رہتے سیاسی پلیٹ فارم پر۔ تو ایک طرح سے محمد مرسی صاحب نے اس فکر کو ختم کر دیا اور باہر کر دیا میدان سے۔ دیکھیے آپ، انہوں نے 30 سال سے زائد انہوں نے حکومت کی، اور اس سے بھی پہلے 20 سال حکومت کی فوجیوں نے، تو فوجیوں نے قریب آدھی صدی حکومت کی مصر پر، تو اب ان کے پاس کچھ کہنے کے لیے باقی نہیں بچا ہے، کیونکہ مصر میں آج 50% لوگ ناخواندہ ہیں۔ وہ مصر جو امریکہ کا دوست ملک تھا اور جہاں امریکی سرگرم تھے، موجود تھے، تو امریکیوں نے جان بوجھ کر ان کو آگے نہیں بڑھنے دیا، اس ملک میں تعلیم کو عام نہیں ہونے دیا، منصوبوں کو روک دیا۔ تو اس طرح محمد مرسی صاحب کے سامنے بہت سے مراحل، بہت سے کام ہیں۔ ان کے سامنے ایک پچھڑا ہوا ملک ہے، اور یہ ایسے صدر ہے جن کے پاس ایک ادھورا انقلاب ہے جسے وہ آخری منزل تک پہنچائیں گے اور ملک کو ترقی کی راہ پر لے جائیں گے۔
اور ناظرین چلتے ہیں لندن اسٹوڈیو، جہاں بر صغیر کے ایک ممتاز دانشور اور سینئر تجزیہ نگار طاہر واسطی صاحب تشریف رکھتے ہیں۔ واسطی صاحب، السلام علیکم
جی۔ السلام
واسطی صاحب، اگر آپ نے قناد باشی صاحب کی گفتگو ملاحظہ فرمائی ہو تو ان کا کہنا یہ ہے کہ مصر میں محمد مرسی کی کامیابی کسی فرد کی کامیابی نہیں ہے، بلکہ ان کی کامیابی دراصل ایک تحریک کی کامیابی ہے جو افراد اور سیاسی جماعتوں سے بالا تر ہے۔ آپ کیا کہتے ہیں اس بارے میں؟
کیا میں ایک حد تک متفق ہوں اس بات سے کہ یہ ایک فرد کی کامیابی نہیں ہے، بلکہ یہ ایک نظریے اور ایک یہ تحریک کی کامیابی ہے، اور وہ نظریہ اور تحریک یہ ہے، جیسا کہ میں آپ کے ساتھ پچھلے پروگراموں میں بھی کہہ چکا ہوں کہ جمہوریت اور عوام کو ملک پر حکومت کا حق ہے، اور کسی ایک نان الیکٹڈ ادارے کو عوام پر حکومت کا حق نہیں ہے، اور امریکہ کو اور یورپ کو جو اس ڈیموکریسی کی یہ خود بات کرتے ہیں، جس جمہوریت کا یہ خود پرچار کرتے ہیں، مسلمان ملکوں میں جمہوریت کو برداشت کرنا چاہیے، اور جمہوریت کی جو سرچشمہ ہیں عوام، ان کو وہی حقوق دینے چاہیے جو یہ اپنی جمہوریتوں میں اپنے عوام کو حقوق دیتے ہیں، اور اس کو برداشت کرنا چاہیے۔ تو اس حد تک تو یہ بات ٹھیک ہے کہ یہ انقلاب ایک فکر کی بات ہے، ایک تحریک کی بات ہے، اور یہ انقلاب کامیاب ہوا ہے اور یہ تحریک کامیاب ہوئی ہے۔ لیکن جہاں تک انقلاب کے اور اس فکر کے کلیئرٹی کی بات ہے، میرا خیال ہے کہ اس کو کلیئرٹی میں آنے میں ابھی وقت لگے گا۔ جس طرح کہ آپ نے فرمایا کہ مصر کی عوام اور مسلمان عوام اور مصر کے بہت سارے لوگ، جہاں جن میں کوپٹک عیسائی بھی شامل ہیں، وہ اس بات کو سمجھتے ہیں کہ اسرائیل کی حکومت کا غزہ پر ظلم، فلسطین پر قبضہ ایک ناجائز قبضہ ہے، اس کو واپس ملنا چاہیے، اور پچھلی حکومت جس نے اسرائیل فلسطین پر قبضے اور غزہ میں ظلم ڈھائے، ان حکومتوں سے جواب طلب کرنا چاہیے، اور اسرائیل کو تسلیم نہیں کرنا چاہیے، اور اس کی حرکات پر تنقید کی جانی چاہیے، اور انٹرنیشنل پریشر بلڈ کیا جانا چاہیے کہ اسرائیل فلسطینیوں کے ساتھ وہ سلوک مت کرے جو وہ کر رہا ہے۔ یہ ان تمام خواہشات میں سے ایک خواہش ہے، جس میں ایک خواہش یہ تھی جیسے میں نے عرض کیا کہ جمہوریت آئے، عوام حکومت کرے، لیکن عوام کی حکومت کا مقصد ان خواہشات کی تکمیل تھی کہ جس میں اسرائیل کے ساتھ جو تعلقات ہیں ان کو بھی ریوائز کیا جائے، ان کو سمجھا جائے، اور ان کو نئے اصولوں پر استوار کیا جائے۔ اسی طرح امریکہ کے ساتھ تعلقات کو نئے اصولوں پر استوار کیا جائے، یورپ کے ساتھ تعلقات کو نئے اصولوں پر استوار کیا جائے۔ لیکن ہو یہ رہا ہے، مجھے ایسا لگ رہا ہے، اور میں دعا کرتا ہوں کہ میں غلط ہوں، کہ محمد مرسی الیکشن کے فوراً بعد سے اپنی پالیسیز تبدیل کر رہے ہیں۔ انہوں نے اپنی پہلی تقریر میں ये कहा कि अवाम ताकत का सरचश्मा है। मैं इस बात को एक हद तक तस्लीम करता हूँ, हालांकि मेरा ईमान है कि परवरदिगार ताकत का सरचश्मा है और अवाम की सूरत में कभी कभी परवरदिगार बात करता है, हमेशा नहीं, लेकिन परवरदिगार ताकत का सरचश्मा है और यकीनन अवाम को हुकूमत का हक है अपने ऊपर परवरदिगार के दिए हुए असूलों के मुताबिक। और उन्होंने एक लफ्ज भी इस बात के खिलाफ नहीं कहा कि पार्लियामेंट क्यों डिसॉल्व कर दी गई। उन्होंने फौज और अदलिया को अप्रिशिएट किया। उन्होंने ये कह दिया कि इसराइल के साथ जो पीस ट्रीटी है मुझे उस पर कोई एतराज़ नहीं है। तो अमेरिका के मुतालिक भी उन्होंने कोई बात नहीं की। वो बातें बड़ी जनरल और रेटरिक हैं, जिसे हम कहते हैं स्टीरियोटाइप हैं, और जाहिर है वेस्ट ने उनकी बातों की बहुत तारीफ की है। क्लिंटन मिस क्लिंटन ने उस पर कहा है कि हमें बहुत खुशी है कि मोहम्मद मुर्सी ने ये बात कही है, हालांकि उनके अपने डाउट्स हैं, लेकिन उन्होंने कहा कि हमें खुशी है कि इसराइल के साथ वो कैंप डेविड का जो मुआहदा है उसको बरकरार रखने की बात कर रहे हैं और उसका एहतराम करेंगे, वो फौज और अदलिया का एहतराम करेंगे। अगर ये सब कुछ करना था तो फिर इस इनकलाब की क्या ज़रूरत थी? फिर मोहम्मद मुर्सी में और हस्नी मुबारक में क्या फ़र्क है? एक जो है चोजन रिप्रेजेंटेटिव भी वही बात करेगा जो जो गैर मुंतखब शुदा हुकूमत कर रही थी और जो डिक्टेटर कर रहा था, तो दोनों में क्या फ़र्क रह जाएगा? अगर ये लोग भी मुल्क में मुनाफरत और शिया सुन्नी तफरीक की बात करेंगे मोहम्मद मुर्सी भी, तो क्या फ़र्क रह जाएगा? अगर ये भी उम्मत मुस्लिमा के लिए अपनी तरफ हमदर्दी की बात नहीं करेंगे तो क्या फ़र्क रह जाएगा? देखिए, मोहम्मद मेहदी शराफत मिस्र में जो पॉलिटिक्स है इस वक्त, वो तीन इदारों के गिर्द घूम रही है और इनकलाब तीन सतूनों पर कायम है। एक है प्रेसिडेंसी
जी,
दूसरी है पार्लियामेंट, और तीसरा है तहरीर स्क्वायर। जैसे अभी आप फरमा रहे थे कि तहरीर स्क्वायर पर लोग अब तक जमा हैं, इसका मकसद यह है कि उनके डाउट्स हैं अभी तक, वो इस बात में क्लियर नहीं हुए कि मोहम्मद मुर्सी को हमने इस तगो दौ के बाद तकरीबन 82 साल, जैसे कर्शी कह रहे थे कि तकरीबन इस निस सदी से ज्यादा अरसे में हमने डिक्टेटरशिप बर्दाश्त की और उसके बाद हम ये इनकलाब लेके आए और मोहम्मद मुर्सी को लेके आए हैं, लेकिन मोहम्मद मुर्सी जो सिग्नल दे रहे हैं, मेरा नहीं ख्याल कि वो सिग्नल वो हैं जो तहरीर स्क्वायर के बासी चाहते हैं कि उन्हें वो सिग्नल दिया जाए। तहरीर स्क्वायर के बाकी तो ये एक्सपेक्ट कर रहे थे कि मोहम्मद मुर्सी स्ट्रॉन्ग वर्ड्स में कंडेम करें इस बात को कि पार्लियामेंट को क्यों इस तरह से तहलील कर दिया गया। उन जजेस ने जो हुस्नी मुबारक के जजेस थे, उन जजेस ने जिन्होंने बेशुमार फौजियों को सजाएं नहीं दी और उनको उनके खिलाफ कन्विक्शन नहीं आयद की, उन जजेस ने जिन्होंने एक मुंतखब शुदा पार्लियामेंट को एक बहुत ही तकनीकी मदद खाऊं तकनीकी वजह से पूरी पार्लियामेंट को डिसॉल्व कर दिया, हालांकि वो सिर्फ उन लोगों को डिसॉल्व कर सकते थे जो गैर मुतनासिब नुमाइंदगी की वजह से इस पार्लियामेंट में शामिल हो गए थे, और उन्होंने फौज को अप्रिशिएट करना शुरू कर दिया, हालांकि फौज ने उनको उन तमाम ताकत से ताकत ले ली है और अपने पास रख ली है जो सदारत की थी। हाँ, उन्होंने ये जरूर कहा कि मैं तमाम पावर्स एज्यूम करूंगा वापस और मुझे यह हक नहीं है कि मैं अपने एक भी इख्तियार को फौज के पास दे दूं, लेकिन मैं अर्ज कर रहा हूं मोहम्मद मेहदी शराफत कि मुझे बहुत डाउट है कि मोहम्मद मुर्सी जिस तरह से अब बातें कर रहे हैं, ये कहीं खुदा ना खास्ता वहाबी और सल्फी डेमोक्रेसी की बात ना हो, ये वहाबी और सल्फी थॉट की बात ना हो, ये ईरान को और उन ममालिक को जहां रियल डेमोक्रेसी है, जहां पे इनकलाब न सिर्फ आया बल्कि इनकलाब की राहें मुतय्यन और वाजे थी, उन ममालिक को ये तंग ना करे और अमेरिका की गोद में ना जा बैठें, क्योंकि अमेरिका दो तरह की जुबान बोलता है, एक सऊदी अरब की जुबान बोलता है और एक खुद वो अपनी जुबान बोलता है। तो मुझे लग रहा है कि इस वक्त मोहम्मद मुर्सी कुछ ना कुछ सऊदी जुबान बोल रहे हैं।
बहुत बहुत शुक्रिया, बहुत बहुत शुक्रिया। और नाज़रीन, चलते हैं दिल्ली स्टूडियो, जहां हिंदुस्तान के एक सीनियर तजिया निगार रिजवान कैसर साहब मौजूद हैं। रिजवान कैसर साहब, अस्सलाम वालेकुम।
वालेकुम अस्सलाम
जनाब। मोहम्मद मुर्सी ने जीतने के बाद ऐलान किया था कि वो पार्लियामेंट के रूबरू हलफ उठाएंगे या फिर तहरीर स्क्वायर पर अवाम के रूबरू। पार्लियामेंट उनके सदर मुंतखब होने से पहले ही तहलील कर दी गई और तहरीर स्क्वायर पर हलफ की कानूनी हैसियत पर निशान लगा दिया सवालिया वहां की फौजी काउंसिल ने। इसके अलावा फौजी काउंसिल ने यह भी ऐलान कर रखा था कि अगर मुर्सी आईनी अदालत के रूबरू हलफ उठाने नहीं आए तो उनके वो कानूनी सदर तस्लीम नहीं किए जाएंगे। इसके बाद मोहम्मद मुर्सी ने आईनी अदालत के सामने हलफ उठा लिया, जिस आईनी अदालत पर आवाम को भी एतराज था, खुद मोहम्मद मुर्सी को भी एतराज था कि इसने पार्लियामेंट को तहलील कर दिया। इस सूरत में आप क्या समझते हैं कि मोहम्मद मुर्सी आवाम की उमंगों के मुताबिक आगे बढ़ने की कोशिश कर रहे हैं या अपना रास्ता तब्दील करते नजर आ रहे हैं?
ऐसा है जनाब कि जब तक मिस्र में खासतौर से काहिरा के तहरीर स्क्वायर में जो इंकलाबी हालात रूनमा हुए हैं पिछले साल डेढ़ सालों में, अगर हम ये सोचें कि जितने भी उनके ख्वाब थे, जिनके भी उतने तवक्कुआत थे, एक मोहम्मद मुर्सी साहब के सदर मुंतखब हो जाने की वजह से रातों रात वो तमाम सारे सपने साकार हो जाएंगे, तो मुझे ऐसा लगता है कि जो सियासी हालात हैं और खासतौर से मोहम्मद मुर्सी साहब से जो ताल्लुकात हैं, इसमें थोड़ी ज्यादती हो जाएगी। मिसाल के लिए अगर इसे देखा जाए तो ये कम बड़ी बात नहीं है कि इतने दहाइयों के बाद मिस्र के पास एक बाज़ाब्ता अवामी इंतखाबात के बाद मोहम्मद मुर्सी साहब सदर मुंतखब हुए हैं, ये अपने आप में इनकलाबी हालात हैं। लेकिन यह है कि अगर आप दुनिया के जितने भी बड़े सियासी इनकलाब हुए हैं उन तमाम सारे सियासी इनकलाबों ने रातों रात ख्वाबों की ताबीर नहीं पेश की है अवाम के सामने। लेकिन जहां तक रही बात कि फौज की, यह मानना पड़ेगा कि फौज भी एक सुतून है वहां के इख्तदार का, और बिल्कुल उसको आप इस तरह से उसे नकार देंगे कि वो वजूद नहीं है उसका, तो मुझे ऐसा लगता है कि जो सियासी सुतून है, इख्तदार के जो सुतून है, उससे कहीं ना कहीं मेरे ख्याल में मुनहरिफ होने जैसा होगा। और अभी के हालात ऐसे हैं कि रफ्ता रफ्ता जो रिवोल्यूशन आया है, जो इनकलाब आया है, इसको कंसोलिडेट किया जाए और ज्यादा एक यकजा किया जाए उन तमाम सारे अचीवमेंट्स को जो उनके इनकलाब के बहुत बड़े बड़े पहलू हैं, बजाय इसके कि हम तमाम सारी अपनी ऐसे तवक्कुआत मोहम्मद मुर्सी साहब से जोड़ दें कि रातों रात बिल्कुल ऐसे कोई बड़ी तब्दीली आ जाएगी। ये मुझे ऐसा लगता है कि जो तारीख बनने का जो अमल है उससे कुछ ज्यादा तवक्को करने वाली बात होगी। रही बात दूसरी तमाम सारी बातें, मिसाल के लिए क्या ये जो मौजूदा सदर अभी मुंतखब सदर हैं, अमेरिका से इनके ताल्लुकात कैसे होंगे, इसराइल से ताल्लुकात कैसे होंगे, और जो इलाकाई ममालिक हैं, जो उनके पड़ोस के जो ममालिक हैं, उनसे कैसे ताल्लुकात हुए? मुझे ऐसा लगता है कि जब इनकलाब का दौर गुजर रहा होता तो एक नजरिया निकल करके आता, लेकिन जब आप इख्तदार में बैठते हैं तो इख्तदार में बैठने के बाद के जो हालात होते हैं वो जरा सा मुख्तलिफ होते हैं। वहां पर बहुत सारी बातों को, शॉर्ट टर्म और लॉन्ग टर्म के जो पहलू होते हैं, उन सब को पेश नजर रख करके ही एक कोई बड़ा फैसला लिया जा सकता है।
बहुत बहुत
शुक्रिया। तो मुझे ऐसा लगता है कि बहुत अच्छी बात है कि मोहम्मद मुर्सी साहब मिस्र के सदर मुंतखब हुए हैं, लेकिन सारी तवक्कुआत इस वक्त उनसे मुंसलिक कर देना कुछ ज्यादा उम्मीद करने के जैसा है।
जी, बहुत बहुत शुक्रिया। कन्नाद बाशी साहब, रिजवान कैसर साहब और ताहिर वास्ती साहब, दोनों की गुफ्तगू को अगर देखा जाए तो एक तरफ कुछ तशवीश पाई जाती है, कुछ एतराजात हैं, कहीं से मोहम्मद मुर्सी साहब खुद अपने मुतय्यन करदा, ऐलान करदा रास्ते से हटते नजर आ रहे हैं, और दूसरी तरफ यह है कि साहब उनके सामने कुछ मुश्किलात हैं। मसलन पार्लियामेंट में उनको हलफ उठाना था, पार्लियामेंट उनके सदर मुंतखब होने से पहले ही तहलील कर दी गई। इसके बाद उन्होंने ऐलान किया था कि वो तहरीर स्क्वायर पर हलफ उठाएंगे। फौजी काउंसिल ने, जिसने पार्लियामेंट के अख्तियार भी अपने पास रखे हैं, वीटो पावर भी उसने अपने पास रखे हैं, उसने साफ ऐलान कर दिया कि अगर आईनी अदालत के सामने यह हलफ नहीं उठाएंगे तो इनकी कानूनी हैसियत नहीं रहेगी। यानी تحریر اسکوائر پر اگر عوام کے سامنے یہ حلف اٹھاتے ہیں تو اس حلف کی کوئی قانونی حیثیت نہیں ہے۔ اب محمد مرسی نے آئینی عدالت میں جا کے حلف اٹھایا، وہ آئینی عدالت جس نے غلط طور پر پارلیمنٹ کو تحلیل کیا اور جس میں آمریت کی باقیات، جو آمریت کی باقیات پر مشتمل ہے، اس کے سارے اراکین، فوجی کونسل ہے وہ بھی آمریت کی باقیات پر۔ تو اب یہ جو پسپائی ہے اس کو آپ کیا نام دیں گے؟
حقیقت یہ ہے کہ مصر کی میں ایک جامع اسٹریٹجی اخوان المسلمین نے اختیار کی جو کسی اور صورت میں بھی ہو سکتی تھی۔ بعض انقلابات میں انقلاب انتخابات ہونے سے پہلے اس میں انقلاب کو عام طور پہ اس طرح سے آگے بڑھا جاتا ہے کہ سابق حکومت کے تمام حکام اور تمام عناصر ہٹ جائیں اقتدار سے اور پھر نئے سرے سے اقتدار اور حکومت تشکیل لی جائے، جیسا کہ ایران میں ہوا۔ ایران میں عوام نے شاہ کی حکومت کو پوری طرح سے ختم کر دیا اور زیرو سے شروعات کر کے نئی عمارت تیار کی۔ مصر میں ایک الگ اسٹریٹجی اختیار کی گئی، یعنی انتخابات کرائے گئے انقلاب کے مکمل طرح سے کامیاب ہونے سے پہلے۔ یہ انتخابات کس نے کروائے؟ انتخابات کروائے سابقہ حکومت کے عناصر نے۔ اس طرح انتخابات کے راستے میں کچھ مشکلات ہیں اور اس کی مشکلات وہ پہلی تحریک سے زیادہ مشکل ہیں۔ تو جو تشویش لندن اسٹوڈیو سے ہمیں دیکھنے میں آئی کہ محمد مرسی کی کہیں وہی حسن مبارک نہ بن جائیں، تو یہ تشویش اور یہ جگہوں پر ہے، لیکن ایسا ہوگا نہیں کیونکہ انقلاب میں کے وہ عناصر جو برسوں سے موجود تھے اور جو کام کر رہے تھے، اس کے علاوہ تیسری دنیا کے ممالک میں امریکہ کی جو شدید مخالفت پائی جاتی ہے، آپ ہندوستان میں دیکھیے مخالفت پائی جاتی ہے، برازیل اور میکسیکو میں بھی امریکہ کی مخالفت پائی جاتی ہے، تو محمد مرسی ان حالات میں حسن مبارک کی طرح عمل نہیں کر سکتے۔ اگر ہم مان لیں، فرض کر لیں کہ محمد مرسی حسن مبارک کی طرح اگر عمل کرنا چاہیں گے تو عوام ان کو ایسا نہیں کرنے دیں گے۔ محمد مرسی نے ایک اقدام کیا، ایک ان کا انہوں نے یہ جو حلف اٹھائی تحریر اسکوائر پر، محمد مرسی نے کم یہ کیا، اپنی ٹائی کھول دی۔ اس طرح سے یہ انہوں نے عوام کی خواہش کے مطابق عمل کرنے کی کوشش کی۔ جو عوام ہوتے ہیں اور جو عوام تحریر اسکوائر پر موجود ہیں اور ان کی طرف سے فوجیوں پر دباؤ ڈالا جا رہا ہے کہ وہ ایڈیشنل آئین کو جو نافذ کیا گیا اس کو آپ ہٹائیے، اور ان پبلک کو اور عوام کو مجبور نہیں کیا جا سکتا عوام سے سڑکوں سے ہٹانے پر۔ تو اس طرح سے عوام کی طرف سے ایک دباؤ پوری طرح سے جاری ہے، فوج پر بھی اور محمد مرسی پر بھی۔ تو محمد مرسی صاحب جو اقدامات کر رہے ہیں، جو وہ حلف برداری کی جو بات ہے، جو وہ خارجہ سیاست کے سلسلے میں بات کر رہے ہیں اور جو اسرائیل کے سلسلے میں تعلقات کے سلسلے میں بات کر رہے ہیں، تو یہ اس میں اسی اسٹریٹجی کے تحت وہ کام کر رہے ہیں۔ انقلاب کے جو شروع سے اہداف تھے، اہداف کے ساتھ انقلاب آگے بڑھ سکتا تھا، لیکن ابھی آخری منزل پر پہنچنے سے پہلے انتخابات ہوئے، تو اس وجہ سے کچھ مشکلات بھی موجود ہیں۔ ہمارے مہمان نے جو بات کہی کہ اخوان المسلمین بہت سوچ سمجھ کر کام کیا، جو اسٹریٹجی ہے اخوان المسلمین اور حریت اور انصاف پارٹی کی، وہ اسرائیل سے ہمانگ ہو ہی نہیں سکتی۔ उन्होंने जो बात की उससे एक तरह से गैर मुल्की जो जराए इब्लाग की बात कर रहे थे और प्रचार कर रहे थे उनके खिलाफ कि अगर ये आएंगे तो हालात एकदम खराब हो जाएंगे और मिस्री आवाम के लिए भी मुश्किलें पैदा हो जाएंगी। मोहम्मद मुर्सी ने अपनी इस तकरीर से इन जराए इब्लाग की कैसारियों पर खत्ते बुत्तान खींच दिया। मोहम्मद मुर्सी इस वक्त ऐसी सूरत में इख्तदार में पहुंचे हैं कि उन्हें 50% आवाम का वोट मिला है। ऐसे में उन्हें जरूरत है कि वो आवाम का एतमाद हासिल करें। मगरबी ममालिक के मुफक्किरीन ये सोच रहे हैं कि मोहम्मद मुर्सी उसने मुबारक की सिमत में जा रहे हैं, लेकिन ऐसा नहीं है। अगर हम दानिशमंदी से और गौर से जायजा लें, जो ताकतें उनकी पुष्ट पर काम कर रही हैं, जो अहदाफ उन्होंने मुय्यन किए हैं और जो आवाम के जो मुतालबात हैं, अगर सारी चीजों को मद्देनजर रखें तो हम महसूस करेंगे कि उनका इकदाम हुस्ने मुबारक के बिल्कुल बरअक्स है और बिल्कुल अलग सिमत में आगे बढ़ा है। मोहम्मद मुर्सी साहब ने ईरान की न्यूज एजेंसी के साथ एक इंटरव्यू में किया और जिसे नशर किया गया। बाज वेबसाइटों और न्यूज चैनलों पर ये इंटरव्यू नशर किया गया। हमारे मेहमान जो लंदन में हैं वो इसे सुन सकते हैं। मोहम्मद मुर्सी ने इसराइल के सिलसिले में बिल्कुल अलग बात कही, जो हुस्नी मुबारक की बात है बिल्कुल अलग बात है। ईरान के सिलसिले में उनकी बात बिल्कुल अलग बात है, मुबारक से बिल्कुल मुख्तलिफ बात है। तो इस तरह हम देखेंगे तमाम अपनी पॉलिसियों के सिलसिले में मुबारक से बिल्कुल मुख्तलिफ बात कर रहे हैं। मिस्र जो माजी का मिस्र था, यानी गुज़श्ता 30 साल में जो मिस्र था, ये रजत पसंद महाज में शामिल था। रजत पसंद बादशाहों के साथ शामिल था, यानी सऊदी अरब और कतर जैसे बादशाहों के साथ काम कर रहा था। ये सारे के सारे अमेरिका के दोस्त हैं और ये मिस्र उसी तरह से काम कर रहा था। अवाम मिस्री अवाम का एक अहम मुतालबा यह है कि खारजा पॉलिसी बदले। अवाम का मुतालबा यह है कि मिस्र उन बादशाहों और डिक्टेटरों के महाज से दूर हो, यह अवाम का मुतालबा है, और उसे दूर होने पर मिस्र की हुकूमत मजबूर है। अगर मोहम्मद मुर्सी न भी चाहें तब भी उन्हें इस महाज से खुद को अलग करना होगा, मुल्क को अलग ले जाना होगा, क्योंकि मिस्र किसी भी सूरत में उस सऊदी अरब के साथ नहीं खड़ा हो सकता कि जहां तक कोई इंतखाब नहीं हुआ। इसी तरह से मोहम्मद मुर्सी मिस्र को ले जाके उर्दन, ओमान और कतर के बादशाहों के साथ ले जाकर नहीं खड़े कर सकते, क्योंकि यहाँ पर बादशाही हुकूमत है। तो ये यानी मिस्र को मजबूरन उन मुल्कों के साथ खड़ा होना पड़ेगा जहाँ जमहूरियत है। इसी तरह से खारजा पॉलिसी भी बदलना होगा और मजबूरन तब्दील होगी। मोहम्मद मुर्सी एक ऐसे ट्रेन पर सवार हैं कि जिसकी पटरियां उन्होंने नहीं बिछाई हैं, यानी पटरी किसी और ने, यानी इंकलाब ने बिछाई है। वो जरूर ट्रेन को चलाने वाले हैं, ड्राइवर हैं, लेकिन ये पटरियां आवाम ने, इंकलाब ने बिछाई हैं।
बहुत बहुत शुक्रिया।
पटरी पर नजर रखनी होगी।
कन्नाद बाशी साहब का कहना यह है कि मुबारक साहब जो हैं ये खतूत का तायुन नहीं करेंगे। खतूत का तायुन तो वहां के आवाम कर रहे हैं और वो कर चुके हैं। उनको इनकलाब को उन्हीं खतूत पर ले जाना है जिसका तायुन आवाम ने किया है। अब वो किस तरह ले जाना है, इस सिलसिले में उनकी कुछ अपनी हिकमत अमली हो सकती है। इस बारे में आप क्या कहेंगे?
जी हाँ, ईरान वो फारसी में बात कर रहे थे और फारसी आपको पता है कि जुबान ऐसी खूबसूरत है कि उसमें आप एक बात को 100 तरीके से कह सकते हैं, और ये पटरी की मिसाल बहुत अच्छी मिसाल है कि वो उस ट्रेन को चला रहे हैं जिसकी पटरियां किसी और ने बिछाई हैं, और उन्होंने इसको कहा कि वो शायद इनकलाब ने बिछाई हैं। मुझे ऐसा लग रहा है कि वो पटरियां फौज ने बिछाई हैं और वो फौज के जो तरीकाकार है उस पर अमल कर रहे हैं। जाहिर है मेरा उनसे इख्तलाफ है, और हम और आप देखेंगे कि मैं ये समझ रहा हूं कि इनकलाब ने तो वो पटरी बिछाई थी जिसमें वो अपनी पहली तकरीर में आके ये कहते, जिस बात का कराची साहब ने जवाब नहीं दिया, कि उन्होंने तो कहा था कि हम कैंप डेविड को रिव्यू करेंगे, انقلاب کے تمام لوگوں نے، اخوان المسلمین نے یہ کہا تھا کہ ہم کیمپ ڈیوڈ کو ریویو کریں گے. انہوں نے اپنی پہلی تقریر میں کہا ہے کہ میں کیمپ ڈیوڈ کو ریویو نہیں کروں گا، میں انٹرنیشنل آبلیگیشنز اور جو مصر کی پرانی ٹریٹیز ہیں ان سب کا احترام کروں گا. یہ تو ایک نئی گورنمنٹ کی بات ہے، یہ انقلاب کی بات نہیں ہے. انقلاب جب آتا ہے تو وہ یہ نہیں کہتا کہ میں پچھلی گورنمنٹ کی وہ ٹریٹیز جو ایک ڈکٹیٹرشپ نے مسلط کی تھیں ان کو ہماری عوام فالو کرے گی. وہ یہ کہتے کہ ہم ان کو ریوائز کریں گے، دوبارہ سے نظر ثانی کریں گے. لیکن انہوں نے کہا کہ میں ان کو فالو کروں گا، یہ نہیں کہا کہ میں نظر ثانی کروں گا. ایک بات. دوسری بات میں یہ عرض کرنے کی کوشش کر رہا تھا کہ اگر یہ بات ٹھیک ہے، جیسا کہ مہدی شرافت آپ نے اتنا خوبصورت سوال اٹھایا جس کا جواب میں منتظر ہوں کہ قرشی صاحب یا رضوان قصر صاحب دیں، کہ انہوں نے تو یہ کہا تھا کہ میں اس حکومت اس ادارے کے سامنے حلف نہیں اٹھاؤں گا جس ادارے نے پارلیمنٹ کو ذبح کر دیا، قتل کر دیا، ڈیزولو کر دیا. اس پارلیمنٹ میں جس میں 50% سے زیادہ میجورٹی، 60% میجورٹی اخوان المسلمین کی تھی، اب انہوں نے اخوان المسلمین سے جو سمبولک ریزائن کیا ہے وہ ایک لحاظ سے، جیسے یہ فرما رہے ہیں کہ بڑی اچھی بات ہے کہ شاید انہوں نے یہ بتانے کی کوشش کی ہے کہ میں صرف اس اخوان المسلمین کا نمائندہ نہیں ہوں، میں جو ہمارے ملک میں اقلیتیں ہیں ان کا بھی نمائندہ ہوں اور ان پارٹیز کا بھی نمائندہ ہوں جنہوں نے ان کو ووٹ نہیں دیا اور جنہوں نے ان کو نہیں چنا تھا، ان کے خلاف ووٹ دیا تھا. یہ بات اپنی جگہ بجا ہے، لیکن ڈیموکریسی میں وہ ایک پروسیس سے جیت کے آئے ہیں، اور پروسیس سے جیتنے کا مطلب یہ ہے کہ ان کی مخالف پارٹی نے سرنڈر نہیں کر دیا تھا، ان کو اوپن راستہ نہیں دے دیا تھا کہ جناب چونکہ میں آپ سے اتنا متاثر ہو گیا ہوں آپ ٹھیک ہیں. وہ انہوں نے مقابلہ کیا، اس مقابلے میں شروع میں کچھ اور کینڈیڈیٹ منتخب ہوئے، اور جب ان کے پاس دو چوائسیز رہ گئیں جس میں ایک احمد مرسی تھے، ایک ان کے مد مقابل تھے، اس میں ظاہر ہے احمد مرسی جیتے. احمد مرسی اخوان المسلمین کے پہلے کینڈیڈیٹ نہیں تھے، یہ ایک کورنگ کینڈیڈیٹ تھے، اور جو ان کے مین کینڈیڈیٹ تھے جب ان کو حکومت نے نااہل قرار دیا اور کہا کہ وہ الیکشن نہیں لڑ سکتے تو یہ اوپر اٹھ کے آئے. مجھے محمد مرسی کے الیکشن پر اور ان کے جیتنے پر بہت خوشی ہے. آپ کو یاد ہوگا میں نے اپنے پہلے پروگراموں میں اس کی پریڈکشن کی تھی کہ جو مرضی فوج زور لگا لے محمد مرسی جیتیں گے. لوگ دیکھ سکتے ہیں ان ویڈیوز کو. میں صرف یہ عرض کرنے کی کوشش کر رہا ہوں کہ جب وہ جیتے ہیں تو وہ اپنے مینڈیٹ سے دھوکہ بازی نہیں کر سکتے. وہ ایک پارٹی کے لیڈر بن کے جیتے ہیں اور اس پارٹی کے کچھ مطمع نظر تھے، اس پارٹی کے کچھ نصب العین تھے، اور اس پارٹی کے لوگوں نے ایک موومنٹ چلائی جس کے نتیجے میں وہ جیتے. ان کے مخالفین کا ایک اور نظریہ تھا، اور ان کے مخالفین کے نظریے والے لوگوں نے ان کے خلاف ووٹ دیے اور وہ ہار گئے. اب اگر یہ بات یہ کہیں کہ میں ان کا بھی نمائندہ ہوں جو وہ ہار گئے، یہ ایک پولیٹیکلی تو اچھی بات ہے، لیکن اگر یہ کہیں کہ چونکہ جو پارٹی ہار گئی ہے میں اس کے نصب العین کو بھی اپنا نصب العین سمجھتا ہوں، تو شاید یہ زیادتی ہوگی اس پارٹی کے ساتھ جس کے ووٹ لے کے یہ جیتے ہیں. میری صرف گزارش یہ ہے کہ انہوں نے سب سے پہلی جو اپنی بات میرا خیال ہے کہ تبدیل کی، جو کہ ایک اتنے بڑے لیڈر کو جو عوام کی طاقت سے بنا ہو، اگر انہیں عوام کی طاقت پر یقین ہو کہ جیسے انہوں نے کہا اور اپنی پہلی تقریر میں کہ نو پاور ابو دس پاور، عوام کی طرف اشارہ کرتے ہوئے، تو اگر وہ واقعی اس پاور کو ابو ایوری پاور سمجھتے تھے تو پھر ان کو اس عدلیہ کے سامنے جا کر حلف اٹھانے کی کیا ضرورت محسوس ہوئی اپنی اس وعدہ خلافی کے نتیجے میں کہ جس میں انہوں نے کہا تھا کہ میں تحریر سکوائر میں عوام کے سامنے حلف اٹھاؤں گا. یہ وہی عدلیہ نہیں ہے جس نے تمام فوجیوں کو چھوڑ دیا، جس نے کہہ دیا کہ یہ ان فوجیوں نے کوئی جرائم نہیں کیے؟ کیا یہ وہی عدلیہ نہیں ہے جس نے 60% والی اخوان المسلمین کی جماعت کو جو ہے وہ ڈیزالو کر دیا؟ اگر وہ پارلیمنٹ موجود ہوتی تو شاید کانسٹیٹیوشنل پاورز اس کے پاس ہوتی اور وہ کانسٹیٹیوشن بناتی، اور جب وہ کانسٹیٹیوشن بناتی اس کانسٹیٹیوشن کے نتیجے میں آج جو تمام پاورز اس وقت فوج نے لے لی ہیں، فوج ان پاورز کو نہ لے سکتی، اور وہ ایک ایسا کانسٹیٹیوشن بناتے جس میں یہ تمام باتیں طے ہو چکی ہوتی. لیکن اس وقت جسے جنہ صاحب نے پاکستان کے بارے میں ایک لنگڑی لولی حکومت ہے اس حوالے سے کہ طاقتیں صدر کے پاس موجود نہیں ہیں. اب وہ کہتے ہیں کہ میں پولیٹیکل طریقے سے پولیٹیکل مینوور کر کے یہ طاقت لے لوں گا. میری خواہشات اس میں وہی ہیں جو قرشی صاحب کی ہیں، میری خواہش وہی ہے جو رضوان قیصر صاحب کی ہے کہ اللہ کرے ایسا ہو، اور ایسا ہو تو بہت خوشی کی بات ہے. ہم سب لوگ انقلاب مصر سے خوش ہوں گے، اور ہم تمام لوگ انقلاب مصر کے نصب العین کے پورا ہونے سے خوش ہوں گے. لیکن اس وقت جو ہو رہا ہے، میں یہ عرض کرنے کی کوشش کر رہا ہوں कि वो नहीं हो रहा जिसका वादा किया गया था। अच्छा आगे चल के ऐसा हो जाएगा तो बहुत खुशी की बात है, हम उसमें इनके साथ खड़े, लेकिन जैसा कि मैंने कहा वो अपने वादे से फिरे, उन्होंने तहरीर स्क्वायर की बजाय अदलिया के सामने जाके हल्फ उठाया, उन्होंने कैंप डेविड को रिवाइज करने की बात नहीं की, उन्होंने उस पर अमल दरामद करने की बात शुरू की, उन्होंने अदलिया और फौज को सलाम करना शुरू किया और सैल्यूट किया अपनी पहली तकरीर में इन दोनों इदारों को। मैं ये समझता हूं कि ये उन अवामी उमंगों की तर्जुमान बात नहीं है, अवामी उमंगें तो बड़ी सवाजें थी कि जनाब फौज ने हमारे तमाम हकूक सल्व किए हैं आप वापस लें, जनाब अदलिया ने हमारे साथ ज्यादती की, हमारे पार्लियामेंट को डिसॉल्व कर दिया, आप क्रिटिसाइज करें अदलिया की इस बात को कि आपको पूरे पार्लियामेंट को डिसॉल्व करने की क्या जरूरत थी। एक लफ्ज उन्होंने अदलिया के खिलाफ नहीं कहा कि जनाब अपनी पहली तकरीर में कि आपने हमारे साथ ज्यादती की, 60% मेजोरिटी से बनी हुई ट्रांसपेरेंट इलेक्शन से बनी हुई पार्लियामेंट को आपने किस वजह से डिसॉल्व कर दिया सिर्फ फौज के कहने पर। हालांकि जैसा कि कलाम पाक में सूरह फजर में अल्लाह ताला फरमाता है कि वो भी एक स्कीम बनाते हैं, अल्लाह भी एक स्कीम बनाता है, और फिर अल्लाह ताला अपने रसूल से कहता है कि तुम काफिरों को कुछ मोहलत दे दो। मैं समझता हूं कि जो पार्लियामेंट डिसॉल्व की थी वो एक स्कीम बनाई थी उन्होंने, और वो स्कीम ये थी कि शायद उससे अहमद मुर्सी के मुखालिफ कैंडिडेट को फायदा होगा। हालांकि उस स्कीम से अहमद मुर्सी को फायदा हुआ और लोग ये समझ गए कि इस वक्त भी बिला वास्ता तरीके से फौज हुक्मरान है और फौज इस इदारे को चला रही है, और उसकी वजह से अहमद मुर्सी को ज्यादा वोट मिले। अब इस कशमकश के नतीजे में जब अहमद मुर्सी ने इख्तदार संभाला तो मेरी ख्वाहिश यह थी कि वो अवाम की उन उमंगों का तर्जुमान तकरीर करते और वो वही बातें कहते जो अवाम कह रही थी कि हम कैंप डेविड को रिवाइज करेंगे, हम सऊदी अरब से और बाकी मुल्कों से अपने ताल्लुकात को रिवाइज करेंगे।
बहुत बहुत शुक्रिया। बहुत रिजवान कैसर साहब, वास्ती साहब की गुफ्तगू आपने मुलाहजा फरमाई, आप क्या कहेंगे इस बारे में? 1.5 मिनट का वक्त। डेढ़ मिनट में अगर आप कुछ कहना चाहें।
दो तीन बातें कहना चाहता हूं। मिसाल के लिए अगर देखा जाए कि वास्ती साहब के जितने भी एतराजात हैं उसके बमकाबिल अगर ये देखें कि तहरीर स्क्वायर में अवाम के दरमियान कितना जोश है मोहम्मद मुर्सी साहब के अवाम के दरमियान हल्फ लेने पे, ये अपने आप में इस बात का सबूत है कि अवाम को उनका यह तरीकाकार पसंद है। नंबर दो, या तो मुर्सी साहब ये कहते हैं कि हम उस अदलिया के सामने, अगर कानूनी जरूरत है कि अदलिया के सामने जब तक आप हलफ नहीं लेंगे आपकी जो हलफ बर्दारी है वो मुकम्मल नहीं होगी, और तब जो नए मुंतखब सदर हैं उनको भी सदारत से अगर किसी भी मामूली से कानूनी बुनियाद के ऊपर बरतरफ कर दिया जाता तो आप थोड़ी देर के लिए सोचिए कि मिस्र का इस वक्त क्या हाल हुआ होता। आप लौट करके जाइए 16-17 जून को जब सदारती इंतखाबात हो रहे थे, अवाम का दिल कितना डूबा हुआ था, वहां कैसी कैसी अवाम के दरमियान से आवाजें निकल रही थी जैसे उनकी सारी उम्मीदें खत्म हो रही थी और यह लग रहा था कि फौजी काउंसिल बिल आखिर इख्तदार में बनी रहेगी, लेकिन उसके मुकाबले आज मिस्र की अवाम में जितना जोश है यह भी अपने आप में देखने से ताल्लुक रखता है।
बहुत बहुत शुक्रिया, बहुत बहुत शुक्रिया कन्नत बाशी साहब। 1.5 मिनट का वक्त है, आप ये बताएं, सारी अख्तियारात तो फौजी काउंसिल के पास हैं, अगर ये मोहम्मद मुर्सी साहब अवाम की उमंगों के मुताबिक काम करना चाहेंगे भी तो कैसे करेंगे?
देखिए मोहम्मद मुर्सी साहब के पास भी अख्तियारात काफी हैं। अगर हम मुआवजना करना चाहें फौजियों और मोहम्मद मुर्सी के अख्तियारात का मुआवजना करना चाहें तो मोहम्मद मुर्सी के अख्तियारात इतने हैं कि बहरहाल उन्होंने इंतखाबात के नतीजे को फौजियों पर मुसल्लत कर दिया, कबूल करने पर मजबूर कर दिया। अगर फौजियों के पास तमाम अख्तियार,
यहाँ पर जो इंतखाबात का नतीजे अगर हकीकी मानों में सामने आया है तो आप नहीं समझते कि इसमें अवाम का दबाव था, किसी शख्स का नहीं? तहरीर स्क्वायर पर जो अवाम मौजूद हैं,
देखिए इनकलाब की जो ताकत है फौजियों के पास, इनकलाब को रोकने का कोई रास्ता नहीं था और उनके पास मोहम्मद मुर्सी को कबूल करना एक ही रास्ता बचा था। तो जो अख्तियारत फौजियों के पास है अवामी इनकलाब के सामने वो कुछ भी नहीं है। मोहम्मद मुर्सी जो बात फौज के एहतराम करते हैं وہ یہ کہہ کے کرتے ہیں کہ فوج اسی قوم سے نکلی ہوئی ہے, اور ان کا یہ کہنا ہے کہ فوج کو
بہت بہت شکریہ. بہرحال مصر میں جب تک عوام میدان میں موجود ہے اس وقت مصر کا انقلاب محفوظ رہے گا. محمد مرسی اسی وقت کامیاب ہوں گے جب تک وہ عوام کے کی ترجمانی کریں گے اور عوام کی امنگوں کے مطابق کام کریں گے, تو عوام کی حمایت ان کو حاصل رہے گی اور یقیناً وہ کامیاب ہوں گے. اور اگر عوام کے معین کردہ خطوط سے انحراف کیا تو پھر نتیجہ کچھ اور نکلے گا. اسی کے ساتھ ہم آپ سے اجازت چاہتے ہیں. خدا حافظ.